निम्न वचन मूल रूपमा दक्षिण क्यालिफोर्नियाको ग्रेस कम्युनिटी चर्चका जोन मकार्थरद्वारा प्रचार गरिएको थियो। जोन मकार्थर लेखक, मास्टर युनिभर्सिटी र सेमिनेरीका अध्यक्ष र ग्रेस टु यू का विशेष वक्ता हुनुहुन्छ। उहाँको बाइबल शिक्षण मिडियम सेवकाई संसारभरि उहाँका स्रोतहरू विकास र वितरण गर्न जिम्मेवारी छ। यो अनुवादित सन्देश ग्रेस टु यू र यसका सहयोगीद्वारा सम्भव भएको हो। यस पाठपछि तपाईँले ग्रेस टु यूलाई कसरी सम्पर्क गर्ने भन्ने बारे जानकारी सुन्नुहुनेछ र यहाँ अब तपाईँलाई ग्रेस टु यू का बाइबल शिक्षक जोन मकार्थर परमेश्वरको सत्यलाई खुलासा गर्दै एक समयमा एक पद आजको रातको लागि रोमीको छैटौँ अध्यायमा हाम्रो बाइबलहरूसँगै खोलौँ। हामी रोमी 6, 7 र 8 मार्फत यात्रामा लाग्दा परमेश्वरको वचनको हाम्रो अध्ययनको एउटा महान अनुभवमा आज राति प्रवेश गर्छौँ। तपाईँसँग इमान्दार साथ भन्दा मैले रोमीको पुस्तक सिकाउने निर्णय गरेको कारण र पहिलो 5 अध्यायहरूमा मार्फत हाम्रो मार्गमा काम गरेको कारण मूलत हामी यी अध्यायहरूमा पुग्न सक्छौँ, किनकि मलाई लाग्छ कि त्यहाँ स्पष्टीकरण हुनुपर्छ र त्यहाँ स्पष्टसँग परमेश्वरको वचनको शिक्षा बुझ्नु आवश्यक छ र हामी केही अर्थमा यी अध्यायहरूमा मार्फत बिस्तारै हामी मार्गमा लिन जाँदैछौँ। अर्को अर्थमा हामी यसलाई विषयद्वारा विषयवस्तु लिँदै सँगै अघि बढ्नेछौँ। तर म चाहन्छु कि यसमा पुग्नु अघि सबै कुरा नदी तपाईँले मलाई त पावलको तर्कलाई पछ्याउने मौका दिनुहोस् र त्यसो भए मलाई थाहा छ र अपरिय रूपमा के हुन गइरहेको छ हामी केही पत्रमा सामना गर्न जाँदैछौँ र लाखौँ प्रश्नहरू उठाउनेछौँ। यदि तपाईँ अर्को 2 हप्तासम्म पर्खनु भयो भने जसमध्ये धेरैको जवाफ दिइनेछ त्यसैले धैर्य गर्ने प्रयास गर्नुहोस् र यदि प्रश्नको जवाब छैन भने तपाईँले मलाई थाहा दिनुहोस्, जवाब दिनुहोस्, मलाई नोट छोड्नुहोस् वा कर्मचारी एल्डरमध्ये एकलाई थाहा दिनुहोस्। हामी यसलाई छुन सक्दो प्रयास गर्नेछौँ तर हामी पावलको तर्क विकास मार्फत क्रमशः अघि बढ्नेछौँ। अब आज राति हामी रोमी 6 हेरेर सुरु गर्ने जाँदैछौँ र पहिलो खण्ड जुन वास्तवमा एकाएकको रूपमा हेर्न आवश्यक छ पद 1-14 जाहेर छ। मलाई आज राति ती सबै हेर्न जाँदै छैनौँ तर हामी यसमा सुरु गर्नेछौँ। अब हामीले रोमीहरूको पुस्तकको अध्याय सुरु गरेदेखि हामीले केही बरु उत्कृष्ट विषयहरू वस्तुहरू मार्फत विस्तार गरेका छौँ। पहिलो 17 पदहरूमा एक परिचयपछि जुन मूल रूपमा एक सूक्ष्म दृश्यमा खुलासा हुने छुटकारालाई रोमीको पुस्तकमा छलफल गरिरहनेछ। पाउलले मानिसको पूर्णताको बारेमा एउटा ठूलो कथन 1 अध्यायको 18 पदबाट 3 अध्यायको पद 20 सुरु गरे र त्यो सत्यको त्यो सम्पूर्ण पाठले हामीलाई मानिस वास्तवमा कति पूर्ण पापी छ, ऊ कतिको दोषी छ, ऊ कतिको आसीन छ र कति पापले बाँधेको छ र नरकमा बाँधेको छ भनेर बुझ्न मद्दत गर्यो। त्यसपछि 3 अध्यायको पद 21 सुरु गर्दै पाउले विश्वासद्वारा अनुग्रहको द्वारा मुक्तिको सिद्धान्त र येशु ख्रिस्टको प्रतिस्थापन कार्यको बारेमा ठूलो छलफल सुरु गर्छन् र त्यसरी नै ठूलो प्रमुख विषयवस्तुहरू भएका छन्। मानिसको पाप पूर्णताको विषयवस्तु र परमेश्वरको मुक्तिको विषयवस्तु आधारभूत सिद्धान्तका यी दुई ठूला खण्डहरूमा पाउले मानिसहरूको डरलाग्दो अवस्थाको जोड दिइरहेका छन्। मानिसले आफ्नो पापको कारणले सामना गर्ने अपरिहार्य विनाशको बारेमा, उनले हाम्रो लागि पवित्र परमेश्वरको विरुद्धमा मानिसको विद्रोह, मानिसको आफ्नै पूर्णताको प्रेम, उहाँलाई भित्री र बाहिरी रूपमा स्पष्ट रूपमा प्रकट गरिएको परमेश्वरलाई बुझ्न मानिसको जानी जानी इन्कार वर्णन गर्दैछन् र त्यसपछि त्यसको जवाफमा पाउले हामीलाई परमेश्वरको अद्भुत क्षमाशील कृपा र अनुग्रह प्रस्तुत गरेका छन् जुन यस अयोग्य मानिससम्म पुग्छ र येशु ख्रिस्टको सिद्ध र समाप्त कार्य मार्फत उसलाई पूर्ण क्षमा पूर्ण मुक्ति प्रदान गर्नुहुन्छ र मानिसको सम्बन्धमा ख्रिस्टको काम यति पूर्ण र यति असल र यति पुरा र यति दयालु र यति अनुग्रही र यति व्यापक, यति प्रचुर, यति उदार छ कि यसलाई 5 अध्यायको पद 20 र 21 सारांश गर्न सकिन्छ। व्यवस्था आयो र अपराधको वृद्धि भयो तर जहाँ पाप बढ्यो अनुग्रह झन बढी मात्रामा बढ्यो। यस हेतुले कि जसरी पापले मृत्युमा राज्य गर्यो त्यसरी नै येशु ख्रिस्ट हाम्रा प्रभुद्वारा अनुग्रहले धर्मी ठहराएर अनन्त जीवनसम्म राज्य गरोस्। अब परमेश्वरको अनुग्रहको महानताको बारेमा पद 20 त्यहाँ देखाइएको छ कि पाप जति ठुलो थियो त्यो पापलाई ढाक्ने झन ठुलो अनुग्रह थियो वास्तवमा र यसरी उसले पहिलो 5 अध्यायहरूको सारांश दिन्छ। मानिसको पाप पूर्णता ठुलो छ र परमेश्वरको क्षमाशील अनुग्रह असीम रूपमा झन ठुलो छ। अब यस बिन्दुमा हामी पावलको सोचाइको नयाँ विकासमा आउँछौँ। हामीले मानिसको पापको बारेमा कुरा गरेका छौँ, हामीले परमेश्वरको मुक्तिको बारेमा कुरा गरेका छौँ र हामी रोमीहरूलाई लेखिएको पत्रमा तेस्रो प्रमुख छलफलमा जान्छौँ र यो विश्वासीको पवित्रतासँग सम्बन्धित छ। अब जब तपाईँ पापबाट मुक्तिमा लगिनुभयो त्यसको अपरिय परिमाण के हो? हामी यो अध्याय 6, 7, र 8 हेर्न जाँदछौँ। अब पावलले यसलाई प्रस्तुत गर्ने तरिका भनेको एउटा प्रश्नसँग व्यवहार गरेर हो, जुन यस बिन्दुमा अनिवार्य रूपमा आउनेछ यदि उसले यसलाई एक समूहमा प्रस्तुत गरिरहेको थियो जसमा विरोध गर्न सक्ने रूप समावेश थिए। र अपरिय प्रश्न 6 अध्यायको 1 पदमा देखिन्छ, अब पावलले आफ्नो शत्रुको तर्कको अनुमान गर्न धेरै राम्रा थिए, सुसमाचार धेरै प्रचार गरेका कारण यसले कस्तो प्रतिक्रिया उत्पन्न गर्छ भनी जानेका थिए। उसले यसलाई शत्रुको समूहहरूमा राम्रोसँग र लामो प्रस्तुत गरेका थिए र उनीहरूले यसलाई कस्तो प्रतिक्रिया दिए भनेर जान्न पर्याप्त छन्। उसलाई अपरिय विरोधीको दृष्टिकोण थाहा थियो, उसलाई थाहा थियो कि उसलाई काउन्टर गर्न के चाहिन्छ भनेर। उसले आफ्नो तर्कलाई प्रभावकारी रूपमा जारी राख्न भन्नुपर्ने खाली ठाउँहरूमा थाहा थियो र त्यसैले उसले पद 1 यो कथनको अपेक्षा गर्दछ, यसो भए हामी के भनौँ? अर्को शब्दमा, यदि पाप प्रशस्त छ तर पाप जति ठुलो हुन्छ त्यति नै ठुलो अनुग्रह, के हामी अनुग्रह प्रशस्त छ भनेर पापमा निरन्तरता दिने? मेरो मतलब, यदि धेरै पापले थप अनुग्रह उत्पन्न गर्छ भने के हामीले अहिले नै जारी राख्नुपर्छ कि हामी छुटकारा पाएका छौँ र अझै धेरै पाप गर्छौँ ताकि परमेश्वर अझ दयालु हुन सक्नुहुन्छ? यदि उहाँले अनुग्रहबाट यस्तो रोमाञ्चकता प्राप्त गर्नुहुन्छ भने उहाँले यो धेरै प्राप्त होस्। यो अर्को शब्दमा भन्नुपर्दा कसैले पावललाई भन्नेछ, पावल पावल तिम्रो सिद्धान्त विरोध बाँड्छ, तिम्रो सिद्धान्त त्यो हो जसले ठुलो स्वतन्त्रता दिन्छ, यो विचार जुन मुक्ति केवल काम बिना विश्वासको माध्यमबाट अनुग्रह हो, र यो कि पाप जति ठुलो छ अनुग्रह झन ठुलो हुन्छ एक विरोधी दृष्टिकोण हो, र एक कानुनको विरोधी दृष्टिकोण, एक पागलपन भएको स्वतन्त्रता। यसले एक व्यक्तिलाई यसो भन्दै लैजान्छ, ठिक छ, यदि पाप झन धेरै अनुग्रह, म पागल जस्तै पाप गर्न जाँदैछु ताकि परमेश्वरले अनुग्रह दिएर सबै प्रकारको महिमा प्राप्त गर्न सकुन्। एउटा विरोधी योदीलाई पावलको कामहरू बिना अनुग्रह मुक्तिको तर्कलाई सम्हाल्न धेरै गाह्रो हुने थियो, किनभने उसले यस प्रकारको चिजको नेतृत्व गर्छ भनेर जान मान्नछ। एक लेखकले यसलाई यसरी लेखे, यस बिन्दुमा प्रेरित आघात खाडलको छेउमा खतरनाक रूपमा सर्छ, एक कदम छेउमा उसले पहिले नै प्राप्त गरेको छ सबै गुमाउन सक्छ। मेरो मतलब, यदि मुक्ति नै सबै परमेश्वरको हो र सबै अनुग्रह र अनुग्रहको वितरणमा परमेश्वरको महिमा हुन्छ भने तब पापको इच्छामा मानिसले तर्क गर्न सक्छ जति धेरै पाप उति धेरै अनुग्रह भनेर। र यो मूलत कसरी ऊ पवित्रकरण वा विश्वासीको पवित्रताको खण्डमा सर्छ यो धेरै वर्षसम्म सिकाएको छ। रोमानो परिवारको दृष्टि प्रतिभा रासपुटिनको नामले पाप र पश्चातापको बारम्बार अनुभवको माध्यमबाट मुक्तिको सिद्धान्त सिकायो र उदाहरण दियो। उसले भन्यो, जति धेरै पाप गर्नुहुन्छ यति धेरै परमेश्वरले तपाईँलाई अनुग्रह दिनुहुन्छ र यसकारण तपाईँले जति धेरै पाप गर्नुहुन्छ र पाप त्याग गर्नुहुन्छ तपाईँले परमेश्वरलाई उहाँको अनुग्रह प्रयोग गर्न अनुमति दिनुहुन्छ, झन् धेरै तपाईँले परमेश्वरलाई महिमा दिनुहुन्छ। वास्तवमा उसले यसो भन्यो, यदि तपाईँ एक साधारण पापी हुनुहुन्छ भने तपाईँले परमेश्वरलाई उहाँको महिमा देखाउने मौका दिनुहुन्न, त्यसैले असाधारण पापी बन्नुहोस्। अब त्यो विरोधवाद हो, यो अनुग्रहको नाममा पूर्ण परित्याग हो। र मलाई लाग्छ कि पावलले केही आलोचकहरूले उहाँलाई आफ्नै कल्पनामा मात्र होइन भन्ने आरोप लगाएका हुन सक्छन्। यदि अध्याय 6 तर वास्तवमा 3 अध्यायको 8 पदले यसो भन्छ, होइन बरु उसले पापको विचारको बारेमा कुरा गरिरहेको छ, जसरी हामीलाई निन्दा गरिएको छ र कोही कोही हामी भन्छौँ कि खराब काम गरौँ ताकि असल आउँछ, र त्यहाँ उसले उसलाई फ्याँकिएको केही निन्दालाई सङ्केत गर्दछ कि फेरि यहाँ धेरै असम्भव छ कि उसलाई अनुग्रह सिद्धान्तको प्रकारको प्रचार गरेको आरोप लगाएको थियो जसले दुष्टतालाई समर्थन गर्दछ ताकि परमेश्वरलाई उहाँको क्षमामा महिमा गर्न सकोस् भनेर। यो पनि हुनसक्छ आलोचकहरूले मात्र पावललाई यस कोनामा नकारात्मक अर्थमा आक्रमण गरिरहेका थिएनन्, अर्को शब्द उनीहरूले उहाँलाई अनुग्रहको सिद्धान्तलाई अस्वीकार गर्न चाहन्थे किनभने यसले विरोधवादलाई निम्ताए। यो पनि हुनसक्छ कि त्यहाँ केही मानिसहरू थिए जो पाप गर्न चाहन्थे ताकि अनुग्रहले आफ्नो दुष्ट जीवनशैलीलाई सही ठहराउन सकोस्। मेरो मतलब, तिनीहरूले यसको आलोचना गर्दैनन्, तिनीहरूले यसलाई स्वीकार गर्न खुसी छन्। तिनीहरू कानुनविद होइनन् जसले भन्छन्, पावल तपाईँले के भन्नुहुन्छ हामी स्वीकार गर्न सक्छौँ। तिनीहरू स्वतन्त्रताहरू हुन् जसले यसो भनिरहेका छन्, ठिक छ पावल, हामी तपाईँले भनेका कुरा स्वीकार गर्छौँ, हामी यसलाई यसको तार्किक निष्कर्षमा पुर्याउँछौँ। यदि तपाईँले तिनीहरूको समूहलाई भेट्न चाहनुहुन्छ भने तिनीहरूलाई तपाईँले कोरिन्थी चर्चमा भेटाउन सक्नुहुन्छ। र मलाई लाग्छ कि यदि येशु ख्रिस्टको नाममा मानिसहरूको कुनै स्वतन्त्र समूह थियो भने त्यो समूह थियो। तिनीहरू पवित्रताको कुनै पनि असामान्य अवरोधहरू बिना बाँचे, जसले परमेश्वरका छोराछोरीहरूलाई बाँधे। तिनीहरूले विशेषता अनाचार थिए, एकअर्कालाई लगातार मुद्दा हालेर, त्यो स्वार्थी लोभको सङ्केत हो। एकअर्काको घाँटीमा पाइला ठेकेर तिनीहरूले यौन अनियुक्तता, वेश्यावृत्ति, मूर्ति पूजकता, सैतानिक गतिविधिद्वारा चिनिन्थे। तिनीहरू आफ्नो सभाहरूमा पनि खराब भएर पवित्र आत्माको उपहारको नाममा येशूलाई श्राप दिए। र हुनसक्छ यो ती प्रकारको चिजहरू थिए जसले स्वतन्त्रलाई समायोजन गर्यो, जसले अनुग्रहको सिद्धान्तलाई आफ्नै दिमागमा धकल्न चाहन्थे। यसको तार्किक निष्कर्ष थियो, तर पाउले दुवैलाई अनुमति दिएनन्। कानुनीहरूलाई समायोजन गर्न अनुग्रह त्यागेनन्, र उनले स्वतन्त्रलाई प्रतिबन्ध गर्न अनुग्रह त्यागेनन्। उसले कुनै पनि हालतमा गर्नुहुन्थेन। वैधानिकता कुनै पनि चिजको लागि उपाय होइन, इजाजत पत्र पनि होइन। परमेश्वरसँग राम्रो तरिका छ, अझ उत्कृष्ट तरिका, र हामी पाउलले रोमी 6:7-8 त्यो तरिका प्रकट गरेका पाउँछौँ। र मूलतया यदि म तपाईँलाई एक पूर्ण लोकन दिन सक्छु भने सबैभन्दा उत्कृष्ट तरिका भनेको हृदयमा परमेश्वरको काम गर्ने तरिका हो, पुनर्जन्म गर्ने काम, त्यसपछि पवित्र आत्माको सहवृत सेवकाई, र हामी जाँदा हामी त्यहाँ देख्नेछौँ। अब हामी अध्याय 6 जान्छौँ। पावलले हामीलाई के देखाउन गइरहेका छन् भने अनुग्रहको साँचो सुसमाचारले स्वतन्त्रताको नेतृत्व गर्दैन, केवल पागल जस्तै पाप गर्न लागे, किनकि तपाईँ जे भए पनि ठिक हुनुहुन्छ। अर्को शब्दमा यो अनन्त सुरक्षाको सिद्धान्तको आलोचना गर्न चाहने मानिसहरूले भनेको कुरा तपाईँले सुन्न भएको छ। तिनीहरू भन्छन्, ठिक छ, यदि तपाईँ अनन्त सुरक्षामा विश्वास गर्नुहुन्छ भने त्यसो भए तपाईँले वास्तवमा के भन्न खोज्नु भएको छ कि एकपटक तपाईँले क्रिस्चियन भएपछि तपाईँले आफूलाई चाहे जति पाप गर्न सक्नुहुन्छ र तपाईँ ठिक हुनुहुनेछ, कि तपाईँले मानिसहरूलाई यसो भनेर सुन्नु भएको छ? निश्चित यो एक प्रकारको कुरो हो, र यसैले तिनीहरूको लागि तिनीहरू शुद्ध बचत अनुग्रहको सुसमाचारलाई, यसको अनन्त वास्तविकतालाई सीमित गर्न चाहन्छन्, किनभने तिनीहरू डराउँछन्, किनकि तिनीहरूले मानिसहरूलाई नियन्त्रण गर्न सक्ने यो एकमात्र तरिका हो, र त्यसैले तिनीहरू अनुग्रहको दुरुपयोग गर्न सक्ने, मानिसहरूलाई नियन्त्रण गर्नको लागि एक संस्थाको रूपमा अनुग्रह बचत गर्ने शुद्धताको उल्लङ्घन गर्न गर्छन्। तर पावलसँग त्यस्तो कुनै पनि छुने छैन। वास्तवमा जब ऊ अध्याय 6 जान्छ, उसले अनिवार्य रूपमा, स्पष्ट रूपमा, स्थायी रूपमा एक पवित्र जीवनलाई साँचो मुक्तिसँग जोड्दछ। अर्को शब्दमा भन्नुपर्दा, छुटकारा पाएको मानिसलाई नियन्त्रण गर्न तपाईँले बाहिरी रूपमा आवश्यक पर्दैन, किनभने तिनीहरूभित्र नयाँ प्रकृति, नयाँ जीवन यो परमेश्वरको पवित्र आत्माको नियन्त्रणमा छ। यसको आधारमा एउटा नियन्त्रण सिद्धान्त रोपिएको छ, आन्तरिक रूपमा कार्य बाहिरी रूपमा होइन। र हामी त्यो देख्नेछौँ जब हामी यी अध्यायहरूसँगै खोल्छौँ। अब अध्याय 3, 4, 5 मूलत औचित्यसँग सम्बन्धित छ। अध्याय 6, 7, 8 पवित्रीकरणसँग सम्बन्धित छ। र तपाईँ जसलाई धर्मशास्त्र लेभलहरू मनपर्छ, यदि तपाईँ यसलाई अर्को तरिकाले चाहनुहुन्छ भने अध्याय 3, 4, 5 तपाईँ कसरी मुक्ति पाउनुहुनेछ, र अध्याय 6, 7, 8 तपाईँले मुक्ति पाएपछि तपाईँ कसरी बाँच्नुहुनेछ भन्ने कुरासँग सम्बन्धित छ। र त्यहाँ एक निरपेक्ष जडान छ, र निरपेक्ष जडान यी दुईमा जोडिएको छ। अब म के भन्छु, सुन्नुहोस्। पवित्रता विश्वासीको लागि परमेश्वरको उपहार हो, जति मुक्ति उद्धार कार्यमा छ। म फेरि भन्छु, पवित्रता विश्वासीको लागि परमेश्वरको उपहार हो, जति उद्धार कार्यमा छ। जब एक व्यक्तिलाई उद्धार गरिन्छ, यो ईश्वरीय लेनदेन मात्र होइन, यो रूपान्तरण हो, एक ईश्वरीय चमत्कार हो, यो कानुनी मात्र होइन, यो वास्तविक छ। अब तिमीले मुक्ति पाएका छौ भने परमेश्वरले मात्र होइन, तपाईँलाई परिवर्तन गर्ने परमेश्वर हुनुहुन्छ। यो केवल परमेश्वरले केही सत्य हो भन्नुभएको छैन, परमेश्वरले यसलाई सत्य बनाउनुहुन्छ। यो केवल परमेश्वरले तपाईँलाई धर्मी घोषणा गर्दैन, यो परमेश्वरले तपाईँलाई धार्मिकता पुनर्निर्माण गर्दै हुनुहुन्छ। तपाईँले देख्नुभयो, मैले रोमीको पुस्तकमा पहिले नै औँलाइन खोजेको थिएँ, परमेश्वरले त्यस्तो नहुने कुराहरू भन्नुहुन्न। उहाँले मानिसहरूलाई धर्मी भन्न खोज्नु भएको छैन हो, जो होइनन् र त्यसैले पवित्रता र औचित्य जोडिएको छ। र अब म भन्न हिम्मत गर्छु प्रियहरू कि हामीले समकालीन क्रिश्चियन दृश्यको पुनर्विरोधी बुझ्नको लागि पवित्रता र औचित्य बीचको सम्बन्ध बुझ्न, पवित्र जीवन र साँचो मुक्ति बीचको सम्बन्ध बुझ्नको लागि योभन्दा महत्त्वपूर्ण कुरा अरू केही छैन। त्यसैले मैले तपाईँलाई अन्य अवसरहरूमा भनेको छु कि म विश्वस्त छु कि अमेरिकाको चर्च धेरै धेरै अवस्थामा एक अपरिवर्तित छुटकारा नपाएको, हराएको, ईश्वरविहीन, ख्रिस्टरहित, नरकमा बाँधिएको चर्च हो, किनभने म कुनै पवित्रता देख्दिनँ र त्यहाँ मलाई लाग्छ कि त्यहाँ त्यो वास्तविकता हुनुपर्छ। अब पालको तर्क हेरौँ। मेरो मतलब म लामो समयको लागि यस विषयको बारेमा बडबड गर्न र रिसाउन सक्छु र म पाठमा जान चाहन्छु। पवित्रतामा पावलको शिक्षाको जग यस अद्भुत अध्यायको उदान्तमा राखिएको छ। म तपाईँलाई पहिलो 14 पदहरू खोल्नको लागि 3 तत्त्वहरू दिन्छु: प्रतिपक्षी, जवाफ र तर्क। केवल थोरै 3 बुदाको कुरा, हामी ती महत्त्वपूर्ण बिन्दुहरूको सुरुमा हेर्नेछौँ। सबैभन्दा पहिले प्रतिपक्षी पद 1 देखिन्छ। यौगिक अर्थमा काल्पनिक विरोध हो। यो सम्भवत यस अवस्थामा काल्पनिक हो तर पावलको अनुभवको सन्दर्भमा होइन। धेरै पटक उहाँलाई अनुग्रहको सुसमाचार प्रचार गरेको आरोप लगाएको छ, जुन स्वच्छचारी हो। जब उनी फर्क्यो, तपाईँलाई याद छ, गैर यहुदी मण्डलीहरूबाट भेटी सङ्कलन गरेपछि यरुसलेमको सहरमा र चर्चमा यहुदी र गैर यहुदी खण्डहरूलाई मेलमिलाप गर्न सबै गैर यहुदी प्रतिनिधिहरूसँगै फर्केर गएका थिए। उनीहरूलाई भेट्न मात्र होइन, प्रेम दर्शन गर्न, शारीरिक रूपमा चाहिन्छ तर आत्मिक रूपमा पुरा गर्न उसले सोचे कि उसले अझै पहिचान गर्नेछ। र त्यसैले यी यहुदीहरूमध्ये कोहीसँग मन्दिरमा गए, भाकल गर्न गए। र तपाईँलाई याद छ कि त्यहाँ एक ढङ्ग भएको थियो र तिनीहरूले उनलाई कानुनी मन्दिरको विरुद्धमा र तिनीहरूको विरुद्ध र परमेश्वर र अरू सबै पवित्र कुराको विरुद्धमा बोलेको आरोप लगाए। किन? किनभने अनुग्रहको सिद्धान्त उनीहरूको लागि स्वतन्त्र शिक्षा जस्तो लाग्थ्यो र उसले देखाउन चाहन्छ कि तिनीहरूले मानिसहरूलाई कानुन थुपार्नु पर्दैन भनेर। यहुदीहरू पनि त्यही गर्न चाहन्छन्। तिनीहरू गलातियामा जान चाहन्थे र जब तिनीहरूले यी मानिसहरूलाई भेटाए जसले विश्वास गरे कि तपाईँ अनुग्रहले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्नुहुन्छ, तिनीहरूले त्यसलाई सम्हाल्न सकेनन् र त्यसैले तिनीहरूले भने, होइन, तिमीहरूको खतना हुनुपर्छ र तिमीहरूले मोसाको सबै व्यवस्था पालन गर्नुपर्छ र त्यसपछि तिनीहरू त्यसको मिसुलबाट जानुहुन्छ, तपाईँ राज्य प्रवेश गर्न सक्नुहुन्छ। र तिनीहरूको डर थियो कि यदि तिनीहरूले कहिले शुद्ध अनुग्रह पाए कि सबैजना दौडनेछन्। र यो हामीसँग आज पनि छ। र मानिसहरू जसले यो सोच्छन् कि मानिसलाई आत्मिकी बनाउन लाखौँ नियम मान्नुपर्छ भनेर, यो धेरै ठाउँहरूमा चल्छ, चर्चहरूमा, क्रिस्चियन स्कुलहरूमा, जहाँ तपाईँ सोच्नुहुन्छ कि तपाईँ बाहिरी नियमहरू बनाएर मानिसहरूको घाँटीमा आध्यात्मिक जबरजस्ती गर्न सक्नुहुन्छ। तिनीहरूलाई एक निश्चित ढाँचामा जबरजस्ती गर्न जाँदैछन्। र त्यसो भए पावल भन्छन् कि मलाई थाहा छ कोहीले मलाई यो आरोप लगाउनेछन्। तिनीहरूले भन्नेछन्, ठिक छ, यस आधारमा पावल, हामीले पागल जस्तै पाप गर्नुपर्छ ताकि हामी धेरै अनुग्रह पाउँछौँ। त्यो विरोधी हो यहुदा। मलाई लाग्छ फुटनोटको रूपमा त्यो अन्त्य महत्त्वपूर्ण पत्रको 4 पदमा यो कुरा छ। उनी भन्छन्, कोही मानिसहरू तिनीहरूको सामुमा सुटुक्क पसेका छन्, तिनीहरूले गरिरहेका कुराको निम्ति दोषी ठहराई सकाइएको छ। धेरै अघि अगमवक्ताहरूले तिनीहरूको विषयमा लेखेका थिए, तिनीहरू परमेश्वरका शत्रुहरू हुन्, तिनीहरूले हाम्रा परमेश्वरको अनुग्रहलाई हर तहरको पाप कर्म गर्ने अनुमति पत्र बनाएका छन् र तिनीहरू हाम्रा एकमात्र मालिक एक प्रभु येशु ख्रिस्टलाई अस्वीकार गर्छन्। अब यिनीहरू थिए जसले अनुग्रह ग्रहण गर्न र भन्न चाहन्थे, हे केटा, अनुग्रह महान छ। तिनीहरूले यसलाई कामुकता परिणत गरे र यो पापपूर्ण गतिविधि हो र त्यसैले तिनीहरू प्रभुलाई इन्कार गरे। त्यसो भए त्यो मनमा राख्नुहोस्। तपाईँसँग यहाँ 2 कारकहरू छन्। एकातिर तपाईँसँग कानुनविदहरू छन् जसले भन्न चाहन्छन्, तपाईँले त्यो सिकाउन सक्नुहुन्छ पावल, मानिसहरू जङ्गलमा भाग्नेछन्, तिमी विरोधीपन सिकाउँदैछौ। अर्कोतर्फ जसले भनिरहेका छन्, तपाईँसँग स्वतन्त्रताहरू छन्, यसलाई सिकाउनुहोस् पावल, हामी यसको प्रत्येक मिनेटलाई माया गर्छौँ र हामी त्यो अनुग्रहलाई चरममा प्रयोग गर्नेछौँ र दुवै गलत छन्। वास्तवमा दुवैले साँच्चै कहिले छुटकारा पाएनन् भन्ने प्रमाणित दिन्छन्। म एकजना मानिसलाई चिन्छु जो वर्षौँदेखि प्रचारक, बाइबल शिक्षक र सुसमाचार प्रचारक भएको छ। यदि मैले उसको नाम भने यस भवनमा सबैले उनलाई चिन्छन्। उनले बाइबल सिकाएको ती सबै वर्षहरू र निरन्तर पापमा बाँचेको छ। उनको शिक्षाको एक प्रमुख जोड अनुग्रह हो र अनुग्रहले प्रदान गर्ने स्वतन्त्रता हो। र जति बेला देशभरि उसले सिकाउँदैछ र ऊ निज पापमय जीवनमा बाँच्दैछ र ऊ यस पदमा राम्रोसँग फिट र सधैँ अनुग्रहमा धड्कन्छ, किनभने ऊ बिहान उठेर संसारको सामना गर्न सक्ने एकमात्र तरिका हो र ऊ मानिसलाई घुमाउँछ। त्यसो भए यो पुरानो समस्या मात्र होइन, यो धेरै समकालीन छ। अब तपाईँ यसलाई अर्को तरिकाले हेर्न सक्नुहुन्छ, केवल तपाईँलाई प्रश्न फ्रेम गर्न मद्दत गर्न। यो यसरी राख्न सकिन्छ कि आउन सक्छ, यदि परमेश्वरले अधर्मीहरूलाई धर्मी ठहराउनुहुन्छ के उहाँले त्यसो गर्नुहुन्छ, पक्का उहाँले गर्नुहुन्छ। रोमी 4:5 यदि परमेश्वरले अधर्मीलाई धर्मी ठहराउनुहुन्छ र यदि उहाँले अधर्मीलाई धर्मी ठहराउनु प्रश्न गर्नुहुन्छ भने के हुनुको कुनै अर्थ छैन ईश्वरीय? त्यसो भए कसै कसैले अनुग्रहको सिद्धान्तले पापको लाभ राख्न भन्छन्, के त्यसले राख्छ? मलाई त्यसको आरोप लागेको छ, मलाई अनुग्रहको प्रचार गरेको र नियमहरू नभएको आरोप लगाइएको छ। कहिलेकाहीँ पास्टरहरूले मलाई भन्नुहुन्छ, तपाईँको चर्चमा सदस्यताको लागि के नियमहरू छन्, के यो सत्य हो? धेरै मलाई सोच्छन् के तिनीहरू नियमहरूको लामो सूचीमा हस्ताक्षर गर्नुपर्छ, र त्यसमा मेरो जवाफ यस्तो हुन्छ, यदि प्रभुले उनीहरूलाई विश्वासको आधारमा राज्यको अनुमति दिनुहुन्छ भने मलाई लाग्छ कि हामी उनीहरूलाई आफ्नो चर्चमा अनुमति दिन सक्छौँ। हामी वास्तवमा परमेश्वरभन्दा उच्च स्तर सेट गर्न चाहँदैनौँ र हामी एक मिनटको लागि पनि विश्वास गरेका छैनौँ कि हामीले 12 नियमहरूको सूची राख्न सक्छौँ र मानिसहरूलाई आध्यात्मिक बनाउन सक्छौँ। परमेश्वरसँग राम्रो योजना छ। अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहने शब्द लागिरहने ग्रिक एपिमोनमा रोचक छ। यो एक उपसर्ग र उसँग एक तीव्र शब्द हो। यसको अर्थ रहनु, बस्नु वा जिउनु, यो घरमा बस्नु, त्यहाँ एक निवास बनाउनु प्रयोग गरिन्छ। त्यसो भए के हामी अनुग्रहद्वारा मुक्ति पाएकाहरू हामीले पहिलेको पापसँग सामान्य सम्बन्ध कायम राख्न सक्छौँ? के हामी त्यही सम्बन्धलाई अगाडि बढाउने हो जहाँ पापको पूर्ण नियन्त्रण थियो र हामीले त्यसलाई पूर्ण रूपमा आत्मसात गऱ्यौँ, यो अटुट बानी थियो? के हामीले पापको घरभित्र त्यही बसिरहन जारी राख्ने हो? अर्को शब्दमा धर्मशास्त्रीय रूपमा भन्नुपर्दा के औचित्यलाई पवित्रीकरणसँग जोड्न आवश्यक छैन? के एक व्यक्ति परमेश्वरमा बाँचेर एउटै जीवनशैलीमा जान सकिन्छ? के जीवनमा कुनै प्रभाव नपर्ने ईश्वरीय लेनदेन हुन सक्छ? हामी क्रिश्चियन संस्कृतिमा कोही कोही भन्छन् हो हो हो, यदि तपाईँले आफ्नो जीवन जसोसुकै भए पनि आफ्नो हृदयमा येशूलाई सोध्नु भएको छ भने तपाईँ निश्चित हुन सक्नुहुन्छ कि तपाईँ स्वर्गमा जाँदै हुनुहुन्छ। अर्को शब्दमा औचित्य पवित्रकरण बाहेक अवस्थित हुन सक्छ। एक लेखक वर्तमान लेखक भन्छन्, तपाईँ परमेश्वरमा बाँचेको हुन सकिन्छ र कुनै फल छैन, तपाईँ परमेश्वरमा बाँचेको हुन सकिन्छ र कुनै प्रमाण छैन, कुनै व्यावहारिक धार्मिकता छैन, यो वाक्सन्य छैन, यो परमेश्वरको इच्छा होइन, यो राम्रो होइन, तर यो सम्भव छ। मलाई प्रश्न यसरी राख्न दिनुहोस्, के सुसमाचारले मानिसलाई अपवित्र हुन अनुमति दिन्छ? के तपाईँ साँच्चै मुक्ति पाउन र अपवित्र हुन सक्नुहुन्छ र तपाईँले पहिले गरेको पाप को सम्बन्ध रहन, बस्न, जिउन सक्नुहुन्छ? यो प्रश्न हो। पद 2 यसको जवाब हेरौँ। मेगोनटा, तपाईँले आफ्नो बाइबलमा मात्र देख्नुहुन्छ, यसले परमेश्वरको निषेध गर्नुहुन्छ, निषेध गर्नुहोस् भन्छ, तर मेगोनटाले परमेश्वर निषेध गर्नुहोस्लाई अनुवाद गर्दैन। यो एक मुहावर सम्बन्ध एकैमा बलियो प्रतिक्रिया हो र यो आकर्षित हो। यसलाई मेरी हजुरआमाको शब्दमा राख्दा विचार नाश गर, तपाईँलाई त्यो याद छ? यसलाई समकालीन भाषामा राख्दा कुनै तरिकामा होइन, यो कहिले नहोस्, यो यस्तो विचारको घिनासँग अस्वीकार हो। यही सुझाव पावलको लागि पूर्ण रूपमा अपमानजनक छ, ताकि उसले कुनै ठुलो तर्क दिँदैन, उसले होइन 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 मात्र भन्छ। यो एक अस्पष्ट सूत्र हो, कुनै पनि हालतमा बिल्कुल होइन। एक क्रिश्चियनले निरन्तर रूपमा पापमा रहनु, जिउनु, बस्नु, पापमा बाँच्नु मात्र अस्वीकार्य छ, यो असम्भव छ। सोचले मात्र घिना पैदा गर्छ। यस सन्दर्भमा डाक्टर बनहाउसले यस एउटा रोचक अनुच्छेद लेखे। यसको एक भागमा उहाँले भन्नुभयो, पवित्रता त्यहाँबाट सुरु हुन्छ जहाँ औचित्य समाप्त हुन्छ, र यदि पवित्रता सुरु हुँदैन भने हामीसँग शङ्का गर्ने अधिकार छ कि औचित्य कहिले सुरु भएको छैन, र उहाँ सही हुनुहुन्छ। अब यस विद्रोहको लागि पावलको कारण फेरि केही विस्तृत तर्कमा फेला परेन, बरु एउटा साधारण प्रश्नमा यो धेरै गहिरो छ। यसलाई पद दुईमा हेर्नुहोस्, हामी जो पापदेखि मरेका छौँ भने त्यसमा अब कसरी बाँच्ने? अब त्यो साथीहरू धेरै गहिरो र समृद्ध कथन हो। पाउले यसो भन्दैनन्, तिमीहरू कहाँबाट आउँदैछौ म देख्छु। ओहो केटा, ओ यो एक समस्या हो। ओहो राम्रोसँग हेरौँ, म यस अनुग्रहको सम्झौतामा थोरै राम्रोसँग बता। हो म देख्न सक्छु कि हामीसँग थोरै हुन सक्छ, त्यहाँ केही खुकुलो छेउहरू छन्। होइन, उसले अनुग्रहको सिद्धान्तलाई परिवर्तन गर्दैन, उसले परिमार्जन गर्दैन, उसले यसलाई व्यवस्था गर्दैन। मुक्ति एउटा निशुल्क अनुग्रहको अनुपम वरदान हो जसले पापलाई ओझेलमा पार्छ। पाप जतिसुकै राम्रो नराम्रो किन नहोस्, अनुग्रह ठुलो छ, उसले त्यो परिवर्तन गर्दैन। यदि सारा संसारले आपात गर्यो भने, यदि सारा संसार त्यसको विरोधमा थियो भने, उसले कहिले एक बुद्धि वा एक शब्दलाई परिवर्तन गर्दैन। अनुग्रह अनुग्रह हो र अनुग्रह मुक्तिमा अति प्रशस्त छ र यो सधैँको लागि पापीहरूको प्रमुखको लागि पनि सुरक्षामा अतुट प्रचुर छ र तिनीहरूको दुष्टताको गहिराई, तिनीहरूको पापको हद वा तिनीहरूको विद्रोहको लम्बाइको कुनै वास्ता छैन। यो फरक पर्दैन कि तपाईँ एक असल हुनुहुन्छ वा तपाईँ एक सडेको बहुहत्यारा हुनुहुन्छ वा बीचमा केही, उसले अनुग्रहको सँग खनन गर्दैन। त्यसो भए हामी यो जहाँ छ त्यहाँ छोड्छौँ, हामी फिर्ता जानु पर्दैन र अध्याय 3, 4, र 5 सम्पादक गर्नु पर्दैन, हामी यसलाई छोड्छौँ। उनको जवाब के छ? पापको कारण मरेको हामी कसरी त्यसमा बाँच्ने? असम्भव रहेको उनी बताउँछन्। तपाईँले पहिले गरेको पापसँग समान सम्बन्ध कायम राख्न सक्नुहुन्न किनभने तपाईँ यसको लागि मर्नुभयो। अब केही मलाई लाग्छ कि आधिकारिक संस्करणमा पापको लागि मरेको छ, त्यो उत्तम अनुवाद होइन, यो अवस्थाको कुरा होइन, यो विगतको कार्यको बारेमा कुरा गर्दैछ। यो भनेको होइन कि तिमी अहिले पापको लागि मर्दै हुनुहुन्छ, तिमी मरिसकेका भन्दैछ भूतकाल। एक समयमा तिमी पापको लागि मरिसक्यौ, तिमी यसको लागि मरिसक्यौ, त्यसमा मरेपछि कसरी रहन सक्छौ? अब म चाहन्छु कि तपाईँको बाइबलमा पापमा मर्नुभयो भन्ने वाक्यांशको वरिपरि एउटा सानो घेरा कोर्नुहोस् किनभने यो अध्यायको सम्पूर्ण तर्कको मुख्य र आधारभूत आधार हो र यसले हामीलाई सम्पूर्ण अध्याय लिन गइरहेको छ वास्तवमा र यस अवधारणको महत्त्वपूर्णलाई उजागर गर्न। तर हामी आज राति यसलाई थोरै सुरुवात गर्नेछौँ। अब उनी के भन्छन्? यसलाई पर्खनुहोस् किनभने यो अध्यायको बाँकी भागको लागि आधारभूत छ। मृत्यु र जीवन मिल्दैन, मेरो मतलब तपाईँ एकै समयमा मृत र जीवित हुन सक्नुहुन्न। के तपाईँ यसमा सहमत हुनुहुन्छ? मेरो मतलब यो तार्किक असम्भव हो, तपाईँ जीवित र मृत हुन सक्नुहुन्न। तपाईँहरूमध्ये कोही जीवित हुन सक्नुहुन्छ र मृत देखिनुहुन्छ र कहिलेकाहीँ तपाईँ अन्त्येष्टिमा जानुहुन्छ। कोही मरेको छ तर तिनीहरू जीवित देखिन्छन्। तर तपाईँ साँच्चै मृत र एकै समयमा जीवित हुन सक्नुहुन्न, तिनीहरू उपयुक्त छैनन्। यसकारण क्रिश्चियनले पापमा बाँच्नु भनेको मौलिक तार्किक विरोधाभास हो। देख्नुहुन्छ, विगतको समयमा एक निश्चित कार्यमा पापसँग एक पटक निश्चित ब्रेक बनाएको थियो, त्यो विश्वासको पहिचानको अंश हो र त्यसकारण विश्वासी पापमा बाँच्न सक्दैन। यदि एक मानिस पापमा बाँच्दछ भने, यदि ऊ पापमा रहन्छ भने, यदि ऊ पापमा बस्छ भने ऊ विश्वासी हुँदैन। पहिलो यौनाले भनेका भन्दा फरक छैन। जो परमेश्वरबाट जन्मेको हो उसले पाप गरिरहन सक्दैन। जसले त्यो गर्छ, जो यसमा रहन्छ, उसले त्यो क्षेत्रबाट कहिले बाहिर नपरेको तथ्यको प्रमाण दिन्छ। उनीहरू त्यसमा कहिले मरेको छैन, त्यो आयाममा ऊ अझै जीवित छ। अब यदि तपाईँले पापलाई एक क्षेत्रको रूपमा हेर्नु भएको थियो वा तपाईँले पापलाई एक क्षेत्रको रूपमा हेर्नु भएको थियो भने तपाईँले भन्न सक्नुहुन्छ कि विश्वासी अब त्यो क्षेत्रमा बस्दैन। र तपाईँलाई थाहा छ भजन सङ्ग्रह 37 भनिएको छ कि एक निश्चित व्यक्ति बित्यो र हेर ऊ थिएन। हो, मैले उसलाई खोजे तर भेटिएन। र वास्तविक अर्थमा त्यो पापको मामिलामा पनि त्यस्तै हो, विश्वासी अब त्यहाँ छैन र ऊ पापको लागि मर्यो। अब तपाईँको यी केही पाङ्रा पहिले नै यहाँ घुमिरहेका छन् र तपाईँले भन्नुहुन्छ, अब एक मिनट पर्खनुहोस् म्याकार्थर, यसको मतलब के हो? के तपाईँ क्रिस्चियनहरूले कहिले पाप गर्दैनन् भनी भन्नुहुन्छ? मैले यसो भने, म पाउलले भनेको कुरा मात्रै भन्दैछु। अब तर्क प्रकट नभएसम्म पर्खन पर्याप्त धैर्य राख्नुहोस् र हामी प्रश्नमा पुग्नेछौँ। तर हामी यहाँ ध्यान दिन चाहेको कुरा यो हो कि तपाईँ यसलाई व्याख्या गर्न जे गर्न चाहनुहुन्छ, हामी पापको लागि मरेका छौँ र हामी अब यो क्षेत्रमा बाँचिरहेका छैनौँ, हामी अब त्यो आयाममा बस्दैनौँ, हामीलाई अन्धकारको राज्यबाट अर्को क्षेत्रमा अनुवाद गरिएको छ। अब सुन्नुहोस्, यसको मतलब मैले पहिले भने चाहिँ कि मुक्ति न्यायिक मात्र होइन, यो वास्तविक हो। यो लेनदेनको सन्दर्भमा भनिएको अतथ्य मात्र होइन, यो रूपान्तरणको सन्दर्भमा एक वास्तविकता हो। यदि कोही मानिस ख्रिस्टमा छ भने ऊ के हो? नयाँ सृष्टि। मलाई लाग्छ कि यो टिप्पणीकार स्टिफलर जसले भने, र मलाई लाग्छ म उनलाई गलत व्याख्या गर्न चाहन्न, तर मलाई लाग्छ कि उनले के भन्यो, उहाँ मैले गरेको कामको लागि मात्र होइन तर म के हुँ भनेर पनि मर्नुभयो। यो धेरै महत्त्वपूर्ण छ। उहाँ मेरो कामको लागि मात्र होइन तर म के हुँ भनेर मर्नुभयो। दोस्रो कोरन्थी अध्याय 5 यदि तपाईँलाई हराएको जस्तो लाग्छ भने त्यहाँ पर्खनुहोस्, हामी तपाईँलाई फेला पार्नेछौँ। दोस्रो कोरन्थी 5:14 तपाईँलाई केही अन्य धर्मशास्त्रहरू दिनको लागि, किनकि ख्रिस्टको प्रेमले हामीलाई बाधा पुर्याउँछ, किनभने हामीले यसरी महसुस गर्छौँ वा न्याय निश्चित कि यदि एक सबैको लागि मरे भने हामी सबै के मृत, र उहाँ सबैको लागि मर्नुभयो कि बाँच्नेहरू अब आफ्नो लागि होइन तर उहाँको निम्ति बाँच्नुपर्छ जो तिनीहरूको लागि मर्नुभयो र फेरि जीवित हुनुभयो। अब ऊ भन्छ कि हामी यो निर्धारण गर्छौँ, हामी यो पक्का गर्छौँ कि येशु मर्नुभयो भने हामी सबै पनि मर्यौँ, र यदि हामी सबै मर्यौँ भने त्यसपछि हामी पहिले जस्तै बाँच्ने छैनौँ र हामी अब नयाँ जीवनमा बाँचिरहेका छौँ र हामी उहाँमा बाँचिरहेका छौँ। त्यहाँ एउटा अवधारणा हो र ठ्याक्कै उस्तै विचार हो। हामी पापको क्षेत्रमा मरेका छौँ जुन हाम्रो कैदी थियो। वास्तवमा कलसी 3:3 यसो भन्छ, आफ्नो स्नेह पद 2 माथिका कुरामा मन लगाओ। तपाईँ भन्नुहुन्छ ठिक छ, म यो कसरी गर्न सक्छु, यहाँ छ कसरी, किनकि तिमी मरेका छौ, तिमी के को लागि मरेका छौ? पापको क्षेत्रमा। तपाईँको जीवन ख्रिस्टसँग परमेश्वरमा लुकेको छ र ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ देखा पर्नेछ। हामीसँग नयाँ क्षेत्र, नयाँ आयाम, नयाँ वातावरण छ जसमा हामी बाँचिरहेका छौँ। 1 Yohana 3:9 भन्छ, जो परमेश्वरबाट जन्मेको हो उसले पाप गरिरहँदैन किनकि उहाँको सन्तान उसमा रहन्छ र उस पाप गर्न सक्दैन किनभने ऊ परमेश्वरबाट जन्मेको हो। अब मानिसहरूले यस प्रकारको अवधारणाहरू खण्डहरूमा निसासिने गरेका छन् किनभने तिनीहरू डराउँछन् कि यस अर्थमा पाप प्रकृतिको उन्मुख हो। र मलाई यो प्रश्न सोधेको छ, मानिसहरू भन्छन् कि तिमी पाप प्रकृतिको उन्मुखमा विश्वास गर्छौ, मेरो मतलब के तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँ क्रिस्चियन हुनुहुन्छ, भन्नुहुन्छ तपाईँ तुरन्त सिद्ध हुनुहुन्छ? त्यसको मेरो जवाफ हो कि तिमी ठट्टा गर्दैछौ, म पास्टर हुँ, म राम्रोसँग थाहा छ, मलाई मेरो आफ्नै र अरू सबैको जीवन राम्रोसँग थाहा छ, पावले यहाँ जे भनिरहेका छन् मैले त्यही गरिरहेको छु, हामी सँगै अघि बढ्दा यो सबै कुरा मिल्छ सर्छ। तर एक क्रिस्चियनले आफ्नो रूपान्तरण हुनु अघि गरेका जस्तो पापमा रहन, जिउन, भित्र रहन, बस्न सक्दैन, उपाय गर्न मर्यो। अब त्यो विरोधी जवाफ हो। तर्क हेरौँ, यो पद 3 प्रकट हुन थाल्छ र हामी भर्खरै छोटो सुरुवात गर्नेछौँ। यो कसरी प्रकट हुन्छ हेर्नुहोस्, यहाँ छ पावले कसरी व्याख्या गर्छन् जब उनले पापको लागि मर्ने बारे कुरा गर्छन्। वास्तवमा यसको मतलब के हो? यहाँ उनको व्याख्या छ र उसले यसलाई तार्किक कथनहरूको श्रृङ्खलामा गर्छ। यो धेरै तार्किक छ। तपाईँले पावलसँग साँच्चै सोच्नुपर्नेछ, उनी साँच्चै यहाँ आफ्नो कानुनी मोडमा छन्। उसले यसलाई कानुनी तर्क रूपमा लिएको छ र धेरै तार्किक छ र विचारको मामलामा धेरै तर्क छ। र तर उनले पद 3-14 सत्यको श्रृङ्खलाको साथ आफ्नो मार्गमा काम गर्छ। केवल एक एक गरेर यसको अर्थ के हो कि हामी पापको लागि मरेका छौँ। हामी पहिलो सिद्धान्त मार्फत हाम्रो काम गर्दा हाम्रो बाटो यो हो। हामीले ख्रिस्टमा 32 लिएका छौँ। त्यहाँ पद 3 हेर्नुहोस् कि तिमीहरू थाहा छैन कि हामी मध्ये धेरै जसो येशु ख्रिस्टमा 32 लिएका छौँ उहाँको मृत्युमा 32 लियौँ। पहिलो पदको आधा मात्र लिनुहोस् र त्यो पहिलो सिद्धान्त हो जुन म तपाईँले हेरेको चाहन्छु। हामी मध्ये धेरै जसो येशु ख्रिस्टमा 32 लिएका छौँ हामीले हाम्रो रूपान्तरणमा येशु ख्रिस्टमा 32 लियौँ। त्यसको मतलब के हो? यसको मतलब के हो? ठिक छ, यसको प्रभावहरूको बारेमा कुरा गरौँ कि एक व्यक्तिले क्रिस्चियनहरू पाप गर्न स्वतन्त्र छन् भनेर सोच्न र सोध्न पनि सक्छ भनेर एक इसाई के हो भन्ने बुझाएको कमीलाई धोका दिन्छ। तपाईँले केवल कानुनी रूपमा घोषित धर्मी व्यक्ति मात्र हुनुहुन्न जसले आफ्नो इच्छा अनुसार गर्न छनौट गर्नुहुन्छ। जब तपाईँ एक क्रिस्चियन हुनुभयो, तपाईँलाई येशु ख्रिस्टसँग घनिष्ठ जीवन मिलनमा ल्याइयो र मलाई लाग्छ कि यो बुझ्ने सबैभन्दा राम्रो तरिका हो। मुक्ति परमेश्वरको स्वर्गमा रेकर्ड हेरेर होइन, म्याकार्थर र जहाँ यसो भन्छ पापी नरकमा बाँधिएको छ उसले यसको माध्यमबाट रेखा कोर्छ, यसलाई बचाइयो। त्यो मात्र होइन, यो स्वर्गमा जाने कुरा होइन जसको मसँग कुनै सम्बन्ध छैन। म जब क्रिस्चियन बन्छु, बाइबलले मेरो जीवन येशु ख्रिस्टको जीवनसँग जोडिएको बताउँछ। म हुँ, यदि तपाईँ 32 शब्दको अर्थ प्रयोग गर्न चाहन्छु भने, म येशु ख्रिस्टमा डुबेको छु। म यो एक अद्भुत अवधारणा हो। जब तपाईँ क्रिस्चियन हुनुभयो, तपाईँ येशु ख्रिस्टमा डुब्नुभयो, तपाईँ येशु ख्रिस्टमा जोडिनुभयो। अब यदि तपाईँ अध्याय गर्न चाहनुहुन्छ, उदाहरणको लागि धेरै अन्य खण्डहरू केवल एक जोडिएमा म दिमाग ल्याउँछु कि तपाईँले तिनीहरूलाई लेख्न सक्नुहुन्छ। पहिलो कोरन्थी 10:2 मोसामा 32 लिने बारेमा बताउँछ। यसले उजास्तरमा इजरायलमा सन्तानहरूलाई मोसामा 32 लिएको बारेमा कुरा गर्छ। यसको अर्थ मोसाको अख्तियारमा आउनु हो, मोसाको नेतृत्वमा भाग लिनु, मोसाको विश्वासधिकारमा भाग लिनु, मोसाको आशीर्वादमा भाग लिनु। जुन परमेश्वर आफ्नो जीवनमा गर्नुभएको थियो त्यो उहाँलाई पछ्याउने मानिसहरूसम्म पुग्यो। जसरी इजरायलका सन्तहरू एक अर्थमा मोसामा मिसिएका थिए, उहाँ तिनीहरूका अगुवा हुनुहुन्थ्यो, उहाँ परमेश्वरको लागि लङ्गर हुनुहुन्थ्यो, उहाँ एक माध्यम हुनुहुन्थ्यो जसको माध्यमबाट परमेश्वरले बोल्नुभयो। उहाँ चम्किलो अनुहार भएको र परमेश्वरको महिमा प्रकट गर्ने व्यक्ति हुनुहुन्थ्यो। तिनीहरू मोसामा थिए र एक अर्थमा उहाँसँग एक बद्धा थिए। अझ गहिरो र वास्तविक अर्थमा हामी येशु ख्रिस्टमा 32 लिन्छौँ, हामी भित्र राखिएका छौँ, ख्रिस्टमा गहिरो रूपमा डुबेका छौँ। अब म विश्वास गर्छु कि यो यहाँ रूपक रूपमा प्रयोग गरिएको छ, त्यो हो एसटिओ पानीको बारेमा कुरा गरिरहेको छैन। मलाई लाग्छ कि उनले पहिलो कोरन्थी 12 32 सन्दर्भमा बोल्दैछन् जब उनी भन्छन् कि हामी सबै पवित्र आत्माले 32 लिएका छौँ, र उसले त्यहाँ पानीको बारेमा कुरा गरिरहेको छैन। उसले एक डुबाउने सेवाको बारेमा कुरा गर्दैछन् जहाँ परमेश्वरको आत्मा ख्रिस 32 दिने व्यक्ति हुनुहुन्छ र परमेश्वरको आत्माको माध्यम मार्फत उहाँले हामीलाई आत्मामा डुबाउनुहुन्छ र त्यसद्वारा मण्डलीमा जसले आत्माको विश्वव्यापी जीवन बोक्छ। अब यी गहिरो विचारहरू हुन्, तर यो रूपक रूपमा बोलिरहेको छ। हामी येशु ख्रिस्टमा गहिरो रूपमा डुबेका छौँ, यसले घनिष्ठ व्यक्तिगत संगतिको कुरा गर्छ। पहिलो यौनाले यसको बारेमा कुरा गर्छ र भन्छ, हाम्रो संगति पिता र उहाँको पुत्रसँग छ। येशूले मत्ती 28 भन्नुभयो, उहाँले भन्नुभयो, हेर म तिमीसँग छु के सधैँ। पावलले कोरिन्थीहरूलाई भने, पहिलो कोरिन्थी 6:17, ऊ जो प्रभुसँग जोडिएको छ के हो, ऊ एक आत्मा। र यसरी जब तपाईँ क्रिस्चियन हुनुभयो, तपाईँ उहाँसँग एक हुनुभयो। एकजना लेखक भन्छन्, व्यक्ति ठाउँ र वस्तुलाई नयाँ वातावरणमा परिचय गराउनु वा त्यसको अवस्थालाई परिवर्तन गर्न वा त्यसको अघिल्लो परमेश्वरसँग सम्बन्धलाई नयाँ परिवेश राख्नु र 32 उत्तम परिभाषा हो। यसले हामीलाई नयाँ परिवेशमा राखेको छ, हामीलाई नयाँ मिलापमा राख्दछ, नयाँ अवस्थाहरूमा राख्दछ र सम्बन्धमा सबै फरक पार्छ। र यसैले पावलले यहाँ भनिरहेका छन्, हेर जब तिमीहरूलाई मुक्ति दियो, तिमीलाई येशु ख्रिस्टमा राखियो। यो एक अविश्वसनीय अवधारणा हो, र म यस बिन्दुमा तपाईँसँग इमान्दार हुनेछु, तपाईँले स्वर्गमा नपुग्दासम्म यसलाई पूर्ण रूपमा बुझ्नुहुने छैन। म यसलाई पूर्ण रूपमा बुझ्दिनँ, म केवल यसले के भन्छ हेर्छु र म यसलाई विश्वासद्वारा स्वीकार गर्छु। गलाती 3:17 भनिएको छ, तिमीहरूमध्ये जतिले ख्रिस्टमा 32 लिएका छौ, ख्रिस्टलाई धारणा गरेका छौ। र त्यहाँ उसले ख्रिस्टलाई धारणा गर्ने र ख्रिस्टमा 32 लिनुलाई एउटा र सामना मान्दछ। यसको बारेमा बोल्ने दुई तरिका मात्र हो, एक अर्थमा यो ख्रिस्टमा डुब्नु जस्तै हो, अर्को अर्थमा यो केवल उहाँलाई तपाईँ माथि राख्नु जस्तै हो। कलसी 2:11 उही कुरा बोल्छ, ख्रिस्टको खतनामा पापमय स्वभावको देहदाहलाई त्यागेर हात बिना गरेको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो, 32 तिमीहरू उहाँसँग जोडिएका छौ। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही 32 तिमीहरू पनि उहाँसँग जीवित पारियो। त्यसो भए एक अर्थमा तपाईँलाई उहाँको खतनामा राखिएको छ, तपाईँको उहाँको मृत्युमा राखिएको छ, तपाईँलाई उहाँको चिहानमा राखिएको छ, तपाईँलाई उहाँको पुनरुत्थानमा राखिएको छ, तपाईँ ख्रिस्टसँग जोडिएको छ। अविश्वसनीय, तपाईँले देख्नुभयो ठ्याक्कै किन पावलले पहिलो कोरन्थी 6 यसो भनेका छन्, स्वर्गको नाममा तपाईँ कसरी वेश्यासँग जोडिन सक्नुहुन्छ, किनभने जब तपाईँ त्यसो गर्नुहुन्छ तपाईँ ख्रिस्टलाई वेश्यासँग जोड्दै हुनुहुन्छ, किनभने तपाईँ उहाँसँग जोडिएको छ। हामी पापमा मरेका बेला पनि एफिसी 2:5 उहाँले हामीलाई जीवित पार्नुभयो। यो सुन्नुहोस्, ख्रिस्टसँग मिलेर हामीलाई एकै ठाउँमा उठाउनुभयो र सँगै बसाउनुभयो। हामी ख्रिस्टसँग मर्यौँ, हामी ख्रिस्टसँग बौरी उठ्यौँ, हामी ख्रिस्टसँग माथि जान्छौँ, हामी ख्रिस्टसँग शासन गर्छौँ, र प्रकाशको तेस्रो अध्यायको अन्त्यमा उहाँले भन्नुहुन्छ मसँग मेरो सिंहासनमा बस्नको लागि यो तिमीलाई दिएको छ। त्यसो भए सुन्नुहोस्, मेरो मतलब यहीबाट मात्र हो, यदि हामीले रोमीको पुस्तक बन्द गऱ्यौँ र घर गयौँ भने हामीलाई थाहा पाउनेछौँ कि कुनै व्यक्तिले पहिले गरेको पापको सम्बन्धमा जारी राख्न सम्भव छ, किनभने ऊ जोडिएको छ येशु ख्रीष्टसँग जो अनन्त पवित्र हुनुहुन्छ। अब केही मानिसहरू यो पानी बत्तिसमा हो भन्ने लाग्छ, परमेश्वरले तिनीहरूलाई मद्दत गर्नुहोस्, मेरो मतलब यो सुक्खा पद हो यदि त्यहाँ कहिले थियो। तर म तपाईँलाई केही भन्न दिनुहोस्, तपाईँले मद्दत गर्न सक्नुहुन्न तर महसुस गर्न सक्नुहुन्छ कि शब्दहरूको छनौट कारण गर्दा पछाडि केही पानी छ। कसैले भन्यो ठिक छ, उसले किन यसो भनेन कि ख्रिस्टमा विश्वास गर्ने सबैले उहाँको मृत्युमा विश्वास गर्दैन, उहाँको पुनरुत्थानमा विश्वास गर्दैछन्, उहाँसँग एकबद्ध छन्, उहाँले बत्तिसमा किन प्रयोग गर्नुहुन्छ? किनभने बत्तिसमा यो अद्भुत सुन्दर प्रतीकात्मक कार्य र भित्री विश्वासको बाहिरी पहिचान बनिसकेको थियो। उसले पानीद्वारा मुक्तिको वकालत गरेको छैन। यो अध्याय 3, 4, र 5 विरोध सभा हुनेछ, तीमध्ये कुनै अध्यायमा पानी छैन भन्नुपर्दा उनले भर्खर भनेका सबै कुरा अस्वीकार गर्दैनन्। तर सुन्नुहोस्, ती दिनहरूमा पानीको बत्तिसमा विश्वासको लागि एक निश्चित चिन्ह थियो र प्राय धर्मशास्त्रमा तपाईँले बत्तिसमा पढ्दा तपाईँले विश्वासलाई प्रतिस्पान गर्न सक्नुहुन्छ, किनभने लेखकले यी दुई एउटै देख्छन्। बत्तिसमा विश्वासको बाहिरी चिन्ह हो, ती दिनहरूमा ख्रिस्ट विश्वास गर्ने मानिसहरूले बत्तिसमा लिन्थे, त्यसैले पावले ख्रिस्टलाई बत्तिसमा लगाइयो भनी भन्न सक्छ। गलाती 3:17 र पत्रुसले पनि भन्न सक्छ बत्तिसमाले अब हामीलाई बचाउँछ, 1 पत्रुस 3:21 र टाइटसले भन्न सक्छ हामी पुनर्जन्मको धुवाईले धोएका थियौँ, 3:5 र यसलाई प्रेरित 22:16 हाम्रा पापहरू धोएका छन् भनी भन्न सकिन्छ। र यी सबै मामिलाहरूमा हामी तपाईँलाई पानीले बचाएको भनिएको छैन, तर यो केवल विश्वासको प्रति भन्यो र यसैले एक अर्थमा यो पर्यायवाची रूपमा प्रयोग भएको थियो। यो सायद साँचो हो कि रोमीहरू बत्तिसमाको बारेमा राम्रै जानकारी थिए र त्यसैले 3:3 उनले भने कि तिमीहरूलाई थाहा छैन कि तिमीहरूले बत्तिसमाले के प्रतीक गर्छ बिर्स्यौ, त्यो बत्तिसमाको सुन्दरता हो। यसैले म विश्वस्त छु कि एकमात्र मान्यता बत्तिसमा डुबाई हो भने, किनभने यो मात्र एक हो जसले पूर्ण रूपमा एकता र येशु ख्रीष्टसँग एकतामा विश्वासको प्रवेशलाई देखाउँछ र एक डुब्ने। उसले भन्यो के तिमीहरू आफ्नो बत्तिसमाको अर्थ बुझ्दैनौ, तिमीहरू थाहा छैन कि येशु ख्रीष्टमा डुबेका आत्मिक वास्तविकको प्रतीक हो। दुःखद कुरा यो हो कि यो आकट धेरै मान्छेको लागि एक वास्तविकता भयो र शारीरिक मनले सधैँ प्रतीकलाई वास्तविकतामा परिणत गर्छ र वास्तविकता हटाउँछ। त्यसैले हामी पहिलो महान सत्य देख्छौँ, हामी येशु ख्रीष्टसँग एकतामा छौँ, अविश्वसनीय विचार, उहाँसँग एक। मलाई लाग्छ कि पत्रुसले यसलाई 2 पत्रुस 1:3 भनिएको जस्तो अचम्म साथ भन्न सकिन्छ। उहाँको ईश्वरीय शक्तिले हामीलाई जीवन र भक्तिसँग सम्बन्धित सबै कुरा दिनुभएको छ। जब तपाईँले मुक्ति पाउनुभयो, उहाँको शक्तिले तपाईँलाई जीवनसँग सम्बन्धित सबै चिजहरू दिनुभयो। यो वास्तविक जीवन, आत्मिक जीवन, ईश्वर भक्ति हो। र त्यसपछि 4 उनी भन्छन् यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावमा सबै हो। मुक्तिले तपाईँलाई भ्रष्टताबाट बाहिर ल्यायो र यसले तपाईँलाई ईश्वरीय प्राकृतिक भागीदार बनायो र तपाईँलाई जीवन र ईश्वरीयताले सधैँ हुन सक्ने सबैको सूचित बनायो। यो केवल एक महान सत्य। अब यो सिद्धान्त नम्बर एक हो। अब सिद्धान्त नम्बर 2 हेरौँ र हामी यो एकसँग रोक्नेछौँ। हामी ख्रिस्टमा मात्र होइन तर विश्वास गरी उहाँको मृत्यु र पुनरुत्थानमा चिनिन्छौँ। र 3, के तिमीहरूलाई थाहा छैन कि हामी मध्ये धेरै जसो येशु ख्रीष्टमा डुबेका थियौँ, उहाँको मृत्युमा डुब्यौँ। अब एक क्षणको लागि यसलाई हेरौँ। सबैभन्दा पहिले हामी बत्तिसमा ल्यायौँ र उहाँको मृत्युमा डुब्यौँ। हामी यहाँ के भनिरहेका छौँ तपाईँलाई परमेश्वरले बचाउनु भएपछि तपाईँ पहिलो कुरा यो तपाईँ आफ्नै अन्त्यस्थितिमा उपस्थित हुनुभयो, त्यहीबाट यो सबै हुन्छ, तपाईँ पापमा मर्नुहुन्छ। अब 4 हेर्नुहोस्, त्यसैले अब यो पदले 3 विचारलाई मात्र तान्दछ। त्यसैले हामी उहाँसँग बत्तिसमाद्वारा गाडिएका छौँ, आत्मिक बत्तिसमाद्वारा, पानीले होइन, मृत्युमा, कि जसरी पिताको महिमित शक्तिद्वारा येशु ख्रीष्ट र मृत्युबाट बौरी उठ्नुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनमा हिँड्नुपर्छ। अब हामी उहाँको मृत्युमा गाडिएका छौँ र उहाँको पुनरुत्थानमा उठ्छौँ। यो एक अविश्वसनीय कथन हो। हामी लाई गाडिएको छ, प चारमा मृत्युमा बत्तीसमा लिएर उहाँसँग। त्यसो भए तपाईँसँग ग्रिकमा हिन उद्देश्य खण्ड छ, जसको अर्थ हामी नयाँ जीवनमा हिँड्नको लागि उड्न सक्छौँ। त्यसो भए तपाईँको पापको लागि मर्नुको उद्देश्य यो थियो कि तपाईँ परमेश्वरमा बाँच्न सक्नुहुन्छ। अब प्रिय, मलाई लाग्छ कि यो एकदम सरल सत्य हो। इसाईहरू फरक छन्, र त्यसो भए जब तपाईँ प्रश्न सोध्नुहुन्छ, ठिक छ हामी केवल पाप गर्दै जाउँ, नाइँ नाइँ नाइँ, तपाईँ त्यो गर्न सक्नुहुन्न, यो होइन कि तपाईँसँग अनुमति छैन, यो हो कि तपाईँ गर्न सक्नुहुन्न, किनभने तपाईँ फरक क्षेत्रमा हुनुहुन्छ, तपाईँ पापमा बाँचिरहन सक्नुहुन्न, तपाईँ पापमा निरन्तर उस्तै बानी रहन सक्नुहुन्न जुन तपाईँको पुरानो जीवनको विशेषता थियो। यो फरक हुन गइरहेको छ। ख्रिस्त जस्तै पद चारमा हेर्नुहोस्, महिमाद्वारा मृत्युबाट बौरी उठाइनु भएको थियो, र त्यहाँ महिमाले परमेश्वरमा सबै सिद्धान्तहरू, उहाँको महिमा, उहाँको शक्ति, उहाँको उत्कृष्टता योगलाई जनाउँछ। जस्तै येशु ख्रिस्टको पुनरुत्थानमा देखाइएको थियो, त्यसरी नै तपाईँ जीवनको नयाँपनमा हिँड्नको लागि त्यो चिहानबाट उठाइनु भयो। ध्यान दिनुहोस् कि त्यहाँ भनिएको छ, हामी पनि जीवनको नयाँतामा हिँड्नुपर्छ, यो दायित्व हुनुपर्छ, होइन यो ईश्वरीय उपलब्धिको हुनुपर्छ हो। तपाईँले त्यहाँ राख्न सक्नुहुन्छ, हामी जीवनको नयाँपनमा हिँड्न, हामी नयाँ जीवनमा हिँड्छौँ। तपाईँ थाहा छ म क्रिस्चियन हुँ, म पहिलेभन्दा फरक छु, त्यहाँ सही हो, र कसैले यसलाई यसरी मात्र भन्यो, म जस्तो हुनुपर्ने हो त्यो होइन, तर म के थिएँ भन्ने पक्का छैन, होइन, र त्यो सम्पूर्ण बिन्दु हो, म फरक छु। त्यसो भए जब कोही आउँछन् र भन्छन् ठिक छ म मेरो पुरानो जीवनमा जाँदैछु, तर मैले भर्खर येशूलाई भित्र ल्याएँ, उहाँ तपाईँले आफ्नो मानव गतिविधिमा केही ईश्वरीय नुन जस्तै येशू थप्नुहुन्छ। यो एउटा ठुलो सत्य हो कि जब तपाईँ ख्रिस्टमा आउनुहुन्छ, तपाईँ उहाँको मृत्युमा डुब्नुहुन्छ र नयाँ जीवनमा हिँड्नु उठ्नुहुन्छ, तपाईँ नितान्त फरक हुनुहुन्छ। हामी ख्रिस्टमा बाँच्नको लागि ख्रिस्टमा मर्छौँ, उहाँको जीवनमा भाग लिनको लागि हामी उहाँको मृत्युलाई साझा गर्छौँ, हामी पवित्र हुनु उचित छ, तिनीहरू उभाज्य वास्तविकता हुन्। चार्ल होस जो महान धर्मशास्त्रीले भने, ख्रिस्टको जीवनमा उहाँको मृत्युमा सहभागिता बिना कुनै पनि सहभागिता हुन सकिँदैन, हामी उहाँको जीवनको शक्तिमा सहभागी नभएसम्म उहाँको मृत्युको लागभाग आनन्द लिन सक्दैनौँ। पवित्र हुनको लागि हामी परमेश्वरसँग मेलमिलापमा गर्नुपर्छ, र पवित्र नभई मेलमिलाप हुन सक्दैनौँ। त्यसकारण जसरी ख्रिस्ट मर्नुभयो र बौरी हुनुभयो, त्यसरी नै उहाँका मानिसहरू पापको लागि मर्छन् र परमेश्वरमा उठ्छन्। जसरी ख्रिस्टको पुनरुत्थान जीवनको उहाँको मृत्युको निश्चित परिणाम थियो, त्यसरी नै विश्वासीको पवित्र जीवन उहाँको पुनरुत्थान र पापको मृत्युको निश्चित परिणाम हो, र अब हामी जीवनको नयाँतामा हिँड्छौँ। त्यो के हो? जीवनको नयाँपन के हो? काइनोस नियोस होइन, कालक्रमको हिसाबले नयाँ होइन, गुणस्तरको सन्दर्भमा नयाँ, नयाँ प्रकारको जीवन, जीवनको नयाँ गुणस्तर, पुरानो जीवन जस्तो होइन। धार्मिकता अब हाम्रो ढाँचा भन्छ, र जहाँ विगतमा यो सबै अमिट पाप थियो, अहिले त्यहाँ धार्मिकताको ढाँचो छ। ओहो, यदि पाप यता उता उभिन्छ होइन, हामीले के कारण पत्ता लगाउनेछौँ जब हामी अध्याय सातमा पुग्छौँ? त्यसरी नै पर्खनुहोस्, तर हामीले नयाँ जीवन पाएका छौँ, पवित्र जीवन केही भएको छ। बाइबल यस्तो सुन्दर शब्दहरूमा यसबारे बताउँछ, इजिकियल 36 यसलाई नयाँ हृदय भन्छ, इजिकियल 18 यसलाई नयाँ आत्मा भन्छ, दोस्रो कोरिन्थी 5 यसलाई नयाँ सृष्टि भन्छ, गलती 6:15 यसलाई नयाँ सृष्टि भन्छ, एफिसी 4:24 नयाँ मानिस, प्रकाश 2:17 नयाँ नाम, भजन सङ्ग्रह 40 हामीसँग नयाँ गीत छ भनी बताउँछ। सबै कुरा नयाँ छ, र ध्यान दिनुहोस् कि यसले के भन्छ, हामी जीवनको नयाँतामा हिँड्छौँ। अब सुन्नुहोस्, यो नयाँ सृष्टि मात्र होइन, यो नयाँ सृष्टि हो जुन फरक तरिकाले बाँच्दछ, नयाँ नियममा हिँड्नुहोस् शब्दको अर्थ के हो? योको लागि शब्द के हो? दैनिक आत्मिक आचरण। जब तपाईँ क्रिस्चियन बन्नुहुन्छ, तपाईँ एकमा हिँड्न थाल्नुहुन्छ, फरक किसिमको जीवन। र येशूको जीवन कस्तो थियो? पवित्र जीवन। यदि पुरानो जीवन खराबीको गुण थियो भने नयाँ जीवन धार्मिकताको गुण हो। अब पाउलले आफ्नो विचारलाई संक्षिप्त रूपमा प्रयोग गरेर पद 5 महान सत्यलाई पुष्टि गर्छन्। यदि हामी, मलाई मनपर्छ, यदि हामी उहाँको मृत्युको पूर्ण रूपमा सँगै हुर्केका छौँ भने हामी उहाँको पुनरुत्थानको प्रतिरूपमा पनि हुनेछौँ। यो शब्दले मलाई के गर्छ भने, म सक्दिनँ शब्दको अर्थ सँगै हुर्कनु हो। यदि हामी येशू ख्रिस्टसँग सँगै हुर्केका छौँ, पछि रोमीको अध्याय 9 उनले हागाहरू कलमी भइरहेको बारेमा कुरा गर्छन्। यदि हामी सँगै बढ्दै गरेका छौँ, यौनाको दाको बोट र दाहको बारेमा कुरा गर्छन्। यदि हामी ख्रीस्टसँग सँगै गइरहेका छौँ भने, यदि हामी उहाँमा हो जीवन हो, यदि यो हामी उहाँमा हुनुहुन्छ भने, यदि यो हामीमा उहाँको शक्ति हो भने फल फलाउने हो, यदि उहाँमासँग हुनुहुन्छ भने हामी उहाँसँग हिँडिरहन्छौँ, सँगै बढ्छौँ। यदि हामी उहाँको मृत्युमा सँगै बढ्यौँ भने उहाँको पुनरुत्थानमा हामी उहाँसँग बढ्नेछौँ। बिशप माउले भने हामीले मेलमिलाप प्राप्त गरेका छौँ कि अब हामी जेलबाट मुक्त भए जस्तै परमेश्वरबाट टाढा नभई उहाँको पुत्रमा उहाँको छोराछोरीहरूको रूपमा परमेश्वरसँग हिँड्न सक्छौँ, किनकि हामी धर्मी पारेका छौँ, हामी पवित्र हुनुपर्छ, पापबाट अलग परमेश्वरमा अलग हुनुपर्छ, हामी विश्वासमा वास्तविक र छ र त्यस कारण हामी कानुनी रूपमा सुरक्षित छौँ भन्ने सङ्केतको रूपमा मात्र होइन, तर हामी पवित्र हुन सकौँ भनेर यही उद्देश्यका लागि न्यायी ठहरिएका थियौँ। दाहको बोटमा भएका अङ्गुरहरू रुख दाहको बोट हो जीवित छ भने जीवित प्रतीक मात्र होइन, तिनीहरू उत्पादन हुनु जसको लागि बेल अवस्थित छ, यो सोच्न नहुने कुरा हो कि पापले औचित्य स्वीकार गर्नुपर्छ र त्यसपछि आफैमा बाँच्नुपर्छ र एकदमै गहिरो प्रकारको नैतिकताको विरोध सभा हो र मानिसको सम्पूर्ण आध्यात्मिक मान्यतामा भएको प्रारम्भिक त्रुटिलाई धोका नदी मनोरञ्जन गर्न सक्दैन। बन्द कोट। अर्को शब्दमा उहाँ भन्नुहुन्छ कि तपाईँ पवित्रकरण बिना औचित्य पाउन सक्नुहुन्न, यो ठिकै त्यस्तै हो। एफिसी 2 भन्दछ तिमीहरू विश्वासद्वारा अनुग्रहद्वारा बचाएका छौ, होइन के होइन के काम न त कसैले घमण्ड गरोस्, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका शिव हौ, हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। सही परिणाम रूपमा तपाईँ असल कामद्वारा मुक्ति पाउनुहुन्न, तपाईँ तिनीहरूलाई उत्पादन गर्न परमेश्वरले बचाउनु भएको हो। यो एक अद्भुत उदाहरण हो। अब मलाई संक्षेप गर्न दिनुहोस्, एक ख्रीष्ट नयाँ हो, एकदम नयाँ छ, ऊ पहिले कहिले नभएको कुरा बनेको छ, यो थप होइन, यो रूपान्तरण हो, यो कतै फाइल गर्नुहोस् किनभने हामी त्यसमा फर्कनेछौँ, यो थप होइन। यो होइन कि तपाईँले केही पाउनुभयो जुन तपाईँसँग थिएन, तर तपाईँ आफूसँग भएको कुरा राख्नुहुन्छ, यो रूपान्तरण हो। क्रिस्चियन हुनु भनेको कुनै नयाँ कुरा पाउनु होइन, यो कोही नयाँ बन्नु हो। यसको मतलब हामी नयाँ प्रकृतिमा पाप गर्न मरेका छौँ, पाप अब हाम्रो जीवनमा स्थायी शक्ति होइन। अद्भुत। र यी सबै कुराहरू परमेश्वरले हाम्रो बारेमा भन्नुभएको कुराहरू भन्दा बढी हो, यो परमेश्वरले हाम्रो लागि गरेको कुरा हो, हामीले यहाँबाट सुरु गर्नुपर्छ। चार्ल्स वर्सली महान भजन यो हुन सक्दैनको शब्दहरू उपयुक्त निष्कर्षमा हो, मेरो कैद आत्मा लामो समयसम्म पर्यो, प्रकृतिको रातमा पापमा बाँधिएको, तिम्रो आँखाले एक तेज किरणलाई ती निस्तेज पारे, मैले उज्यालोले जेलको कालकोठरीमा जगाए, मेरो चेनहरू झर्यो, मेरो हृदय स्वतन्त्र भयो। अब पञ्च लाइन आउँछ, म उठे म निस्के के तिम्रो पछि लागे। हेर्नुहोस् यो कुञ्जी हो, हेर्नुहोस् वेस्लीलाई थाहा थियो कि औचित्यले पवित्रता ल्यायो। अब नयाँ पुस्तक द डाइनामिक्स अफ स्पिरिचुअल लाइफ रिचर्ड लभलेसले समकालीन क्रिस्चियन धर्मको पवित्रताको खारल गरेको सुझाव दिएका छन्। उनले यसलाई भने, ठिक छ उहाँसँग पवित्रकरणको खारल हुनसक्छ, तर परमेश्वरले कुनै पाउनु भएको छैन। यदि तपाईँ ख्रीष्टमा आउनुभयो भने तपाईँले पवित्रतामा मुक्ति प्राप्त गर्नुभएको छ, तपाईँ उस्तै हुनुहुन्न, तपाईँ फरक हुनुहुन्छ, र यदि तपाईँ फरक हुनुहुन्न भने तपाईँ विश्वासमा हुनुहुन्छ कि हुनुहुन्न भनेर आफैलाई राम्रोसँग जाँच्नुहोस्। खैर अर्कै हप्ता थप, यो त सुरुवात मात्र हो, प्रार्थना गरौँ। पिता, हामी साना केटाकेटीहरू महान सत्यको विशाल पुस्तकालयमा घुमिरहेको जस्तै महसुस गर्छौँ, हाम्रो सरल दिमागको लागि यसलाई कम गर्न सक्ने प्राइम खोज्न प्रयास गर्दै हामीलाई मद्दत गर्नुहोस्। तपाईँले हामीलाई के भन्नुभएको छ हेर्न र सुन्न मद्दत गर्नुहोस्। म कम्तीमा आज रातको लागि जग प्राप्त गर्न र बुझ्न कि परमेश्वरमा बाँच्नु भनेको फरक हुनु हो, पापको लागि मरेको सन्दर्भमा मृत हुनु, परमेश्वरको लागि जीवित हुनु र नयाँ प्रकारको जीवनमा हिँड्नु, त्यो स्पष्ट वचनको लागि धन्यवाद। हामी प्रार्थना गर्छौँ कि तपाईँले सत्यलाई हामीले लगनशीलता साथ अध्ययन गर्दा खुलासा गर्नुहुनेछ, ताकि हाम्रा मुक्तिदाता येशु प्रशंसा र महिमा हुन सकोस्। हामी उहाँको नाममा प्रार्थना गर्छौँ, आमेन। तपाईँले सुरुमा बाइबल शिक्षक जोन मकातरद्वारा ग्रेस टु युद्वारा दिइएको वचन सुन्दै हुनुहुन्थ्यो। थप जानकारीका लागि साथै जोनका पाठहरूमा निशुल्क पहुँच पाउनको लागि ग्रेस टु युको वेबसाइटमा जानुहोस्। gty.org वेबसाइटले जोनको सेवकाई मेकातर स्टडी बाइबलको आदर्शील स्रोत पनि बिक्रीको लागि प्रस्ताव गर्दछ, जहाँ हामी सबै उपलब्ध अनुवादहरू बिक्री गर्छौ। तर हामी मानिसहरूले यो रेकर्डिङ सुन्ने हरेक क्षेत्रमा किफायती रूपमा सेवा गर्न सक्षम नहुन सक्छौ। जोन मकातर र ग्रेस टु यु ले लागू हुने कानून अन्तर्गत सबै प्रतिलिपि अधिकार संरचनहरू आरक्षित गर्दछ। हाम्रो प्रतिलिपि अधिकार नीति gty.org मा उपलब्ध छ र यस डिजिटल फाइलको नकल गर्नको लागि निर्देशनहरू र सीमितताहरू समावेश गर्दछ।